एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता माधवी कर्ण।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी अहिले ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा देशैभरिको रेडियोहरू, एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np र एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज एन्टेना एफएनका साथै हाम्रो पात्रो मोबाइल एपबाट एकैसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ। आजको नेपाल चौतारीलाई सांकेतिक भाषामा उल्था गर्दै हुनुहुन्छ स्मृति योगीजीले। नेपाल चौतारीमा तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ। सहभागी हुनका लागि एनटिसी प्रयोगकर्ताले 1660013457 र एनसेल प्रयोगकर्ताले 9801575008 फोन गर्न सक्नुहुन्छ। साथै तपाईँ नेपाल चौतारी हाम्रो पात्रो वा फेसबुक पेज मार्फत हेर्दै सुन्दै गरिरहनु भएको छ भने तपाईँ आफ्नो विचार, प्रतिक्रिया, जिज्ञासा तथा प्रश्नहरू त्यहीँ पनि कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। तपाईँका विचार, जिज्ञासा तथा प्रश्नहरू म कार्यक्रममा लिने प्रयास गर्नेछु। अब लागौं आजको नेपाल चौतारीको विषयवस्तु र अतिथितर्फ। नेपाल चौतारीमा हामी प्रत्येक आइतबार कोरोना संक्रमणको महामारीका कारण देशैभरिका विभिन्न क्षेत्र, समुदाय, वर्गलाई पारेको प्रभाव र यसको न्यूनीकरणको लागि अब के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित भएर हामी छलफल गर्दै आइरहेका छौं। यसै सन्दर्भमा आजको छलफलमा हामीले रोजेको विषय हो कोरोना संक्रमणका कारण प्रत्यक्ष रूपमा प्रभाव पारेको दैनिक ज्यालातारी मजदुरी काम गर्ने श्रमिक भित्र पनि श्रमिक महिलाहरूलाई चाहिँ यसले कसरी प्रभाव पारेको छ भन्ने बारेमा आज हामी केन्द्रित भएर कुरा गर्नेछौँ। हुन त कोरोना संक्रमणको महामारी को प्रभावबाट हामी बाहिर निस्किसक्यौँ भन्न चाहिँ अलिक छिटो होला, तर लकडाउन वा यसका कारणले भएको बन्दाबन्दीको अवस्थाबाट हामी बाहिर आएका छौँ। तर कोरोना संक्रमणका बेलामा खास गरेर साना तथा मझौला व्यापारीहरू, निर्माण क्षेत्रमा काम गर्ने श्रमिक, कृषक, सडक व्यापारीहरू, घरेलु कामदार श्रमिकहरूलाई चाहिँ यसले प्रत्यक्ष रूपमा असर पारेको हामी सबैले विभिन्न तरिकाबाट हेऱ्यौँ, सुन्यौँ र पढ्ने पनि मौका पायौँ। अब उहाँहरूको अवस्था के छ र यसलाई कसरी चाहिँ न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा आज हामी केन्द्रित भएर कुराकानी गर्नेछौँ। यसबारेमा तपाईँको कुनै जिज्ञासा प्रश्नहरू छन् भने आजको अतिथिलाई तपाईँले सोध्न सक्नुहुन्छ। अघि भनिएका नम्बरहरूमा फोन गर्दै गर्नुहोला। यस विषयमा छलफल गर्नका लागि आज मसँग कार्यक्रममा अतिथि हुनुहुन्छ नेपाल ट्रेड युनियन महासङ्घ जी फन्डका राष्ट्रिय कमिटीका महासचिव जनक चौधरी। जनकजी, नेपाल चौतारीमा यहाँलाई स्वागत छ।
हजुर, नमस्कार।
जनकजी, विषयमा म प्रवेश गरिहाल्छु। तपाईँको मूल्याङ्कनमा चाहिँ यो कोरोना संक्रमणको महामारीको अवधि करिबन एक वर्ष हुन लाग्यो अब त, होइन? र यसका कारण भएका साना ठुला बन्दाबन्दीहरू, लकडाउनले चाहिँ खास गरेर श्रमिकहरूको जीवनमा यसले कस्तो प्रभाव पार्यो, तपाईँको व्यक्तिगत र संस्थागत मूल्याङ्कन विश्लेषण के छ यसमा?
धन्यवाद यो सन्दर्भमा छलफल गर्ने अवसर प्रदान गर्नुभएकोमा। COVID-19 को कारणले श्रमिकहरूको जीवनमा पारेको प्रभाव अत्यन्तै अब सूक्ष्म हिसाबले हेर्नुपर्ने र बुझ्नुपर्ने विषयहरू छन्। समग्रमा यसलाई एकै प्रकारले बुझ्न उपयुक्त हुँदैन। कामको क्षेत्रको आधारमा हाम्रो विभिन्न प्रकारको कामहरू छन्, त्यसको आधारमा फरक फरक ढङ्गले श्रमिकहरूले समस्या भोग्नुपर्ने र नेपाल सरकारले गरेको निर्णयहरू पनि फरक फरक ढङ्गले लागू गर्ने जुन व्यवस्था भयो त्यसले श्रमिकहरूमा अत्यन्तै अब हामीले भन्दा भयावह अवस्था भयो भन्ने गरेका छौँ संस्थागत हिसाबले। त्यसको 3-4 कारणहरू छन् भयावह भन्नुको कारण। एउटा, काम गराउने निकायहरू जुन हुन् उहाँहरूको त्यतिखेरको भूमिका अत्यन्तै गैर जिम्मेवार रह्यो। दोस्रो, नेपाल सरकारले जे राहत दिने व्यवस्था गर्यो, निर्णय गर्यो, त्यो वितरण प्रणाली अत्यन्तै फितलो र एक प्रकारले भन्ने हो भने त्यो अनुत्तरदायी थियो वितरण गर्ने निकायबाट गरिएको निर्णयहरू। तेस्रो, अलिकति सुरुमा मान्छेले व्यवस्था गरे, जब लकडाउन सुरु भयो त्यसपछि एकैचोटि आतंकित हुने अवस्थाको कारणले समयमा व्यवस्था गर्न सकिने जति पनि काम हुन सकेन। र चौथो, यो समन्वयको अभाव रह्यो जसको कारणले श्रमिकहरू अत्यन्तै ठुलो पीडा भोग्नु परेको अवस्था हो है। त्यसमा अब कामको हिसाबले भन्दा हामीले एउटा औपचारिक क्षेत्र भन्छौँ, अर्को परम्परागत हिसाबले रहेको अनौपचारिक श्रम क्षेत्र भन्छौँ। परम्परागत रूपमा भन्नुको कारण के हो भने कानुन अनुसार अब अनौपचारिक श्रम क्षेत्र देखिँदैन, तर व्यवहारमा अनौपचारिक श्रम क्षेत्र अझै पनि कायम छ। त्यसो हुँदा हामीले परम्परागत रूपमा रहेको अनौपचारिक श्रम क्षेत्र भन्ने गरेका छौँ। यो विषयमा हामीले फरक फरक ढङ्गले हेर्नुपर्छ। औपचारिक श्रम क्षेत्र भनेपछि उद्योगहरू, अस्पताल संस्थाहरू भनौँ, यो प्रतिष्ठानहरूमा काम गर्ने श्रमिकहरूको सन्दर्भमा जति मिडियामा सञ्चार कर्मी साथीहरूले बाहिर ल्याउनुभयो, उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरूको समस्या कमै आयो। त्यसको समस्या कम आउनुको कारण के थियो भने नेपाल सरकारले के भनेको थियो भने चैत महिनासम्मको तलब रोजादाताहरू स्वयंले उपलब्ध गराउने, त्यसो हुँदा राहत दिन नपर्ने भन्ने निर्णय हो। तर उद्योगमा नियमित रोजगारीमा काम गरेका श्रमिकहरूको सङ्ख्या अत्यन्तै कम छ। बाँकी कार्यगत समय भन्छौँ अहिले हामी यो कामको आधारमा मात्रै, पहिलाको भाषामा भन्दा ठेक्का करा दैनिक जलाधारीमा काम गर्ने श्रमिकहरू अत्यन्तै ठुलो पीडामा बस्नु पर्यो र उहाँहरूको रोजगारीको असुरक्षा पनि अत्यन्तै धेरै रह्यो। त्यस्तै गरेर अर्को स्वास्थ्य क्षेत्र, स्वास्थ्य क्षेत्रको हिसाबले यो अस्पतालहरू, स्वास्थ्य स्वयंसेवीहरू हामी यो क्षेत्रलाई लिन्छौँ। स्वास्थ्य कर्मी साथीहरूको सन्दर्भमा हामीले जस्तो खालको आकलन गरेका थियौँ त्योभन्दा बढ्दा समस्याहरू रह्यो। अब त्यसपछि अरू क्षेत्र जुन छन् दैनिक रूपमा प्रत्यक्ष रूपमा रोजगारी काम गर्ने साथीहरू, जस्तै गृह श्रमिकको कुरा अघि यहाँले पनि भन्दै हुनुहुन्थ्यो, त्यसपछि हाम्रो निर्माण क्षेत्रसँग सम्बन्धित श्रमिकहरू अनि यातायात क्षेत्रसँग सम्बन्धित साथीहरू, श्रमिक साथीहरू प्रत्यक्ष त्यो त डे वानदेखि नै समस्यामा परिहाल्नु हो। तर समस्या के रह्यो भन्दा भयावह हुनुको कारण के रह्यो भने जसको काम गर्नुहुन्थ्यो, म उदाहरणको लागि भन्छु, यातायात, यातायातमा अब व्यक्तिगत रूपमा गाडी लिएर चलाउने साथीहरू पनि हुनुहुन्थ्यो जसलाई हामी स्वरोजगार श्रमिक भन्छौँ। ठेक्कामा गाडी लिएर चलाउने साथीहरू हुनुहुन्छ, जस्तो दैनिक रूपमा गाडीको साँचो लिएपछि निश्चित पैसा बुझाउने चलन छ, ट्याक्सी होस् अरू विभिन्न यो ट्राभल एजेन्सीहरूको गाडी होस्, त्यस्तो विभिन्न ठेक्कामा लिने चलनहरू छ। त्यस्ता श्रमिकहरू डे वानबाटै समस्यामा पर्नु हो। त्यसपछि अर्को समस्या कस्तो रह्यो भने अब यो निर्माण कर्मी साथीहरूको समस्या पनि डे वानबाटै सुरु भयो। अनि उहाँहरूको सन्दर्भमा हामीले अब देखेको र श्रमिकहरूले भएको समस्या कस्तो रह्यो भने उहाँहरू कहाँ रहने, कसरी रहने भन्ने समस्या नै रह्यो। जस्तै नियमित रूपमा गाडी चल्दा साथीहरू रातभरि गाडीमा सुत्नुहुन्छ, सहचालकहरू बिहान गाडी हिँड्छ, अनि दैनिक रूपमा जहाँ खाने व्यवस्था हो त्यहाँ खानुहुन्छ सिटिहाल्यो। तर अब गाडी नचल्ने भएपछि उहाँहरू न त घर जान सक्नुभयो समयमा, न उहाँहरूको आवास व्यवस्था गरिएको हुन्छ, प्रायः गरी गाडीमै सुत्ने साथीहरू हुनुहुन्छ। त्यस्ता श्रमिकहरू अत्यन्तै ठुलो समस्या बिहोर्नु पर्यो। अनि अब राहत दिने कुरा त गर्यो नेपाल सरकारले,
हजुर सर, राहतमा म अहिले आउँछु होइन, तपाईँले भन्नुभएका कुराहरूमा अझ अलिकति जोड्दै गर्दाखेरि जस्तो महिला श्रमिकहरूको लागि चाहिँ तपाईँहरूले,
हजुर म त्यहाँ आउँदैछु,
हजुर,
अब त्यसमा दुई खालको कुरा गरौँ। समग्रमा कोभिडले पारेको एउटै खालको समस्या हो होइन सबै, तर अतिरिक्त समस्याको हिसाबले कुरा गर्दा महिला श्रमिकहरूको सन्दर्भमा हामीले हाम्रो सङ्गठनको हिसाबले हेरेको आधारमा दुई तिनवटा कुरालाई हामीले आकलन गरेका छौँ। एउटा रोजगारी गुमाउने श्रमिक महिलाको सङ्ख्या धेरै देखियो आम रूपमा भन्दा, है आम रूपमा भन्दाखेरि, र अर्को चाहिँ कस्तो रह्यो भन्दा उहाँहरूको जुन यो कामको हिसाबले घर आधारित काम गर्ने श्रमिक महिलाहरू बढी सङ्ख्यामा हुनुहुन्छ, उहाँहरूको समस्या अत्यन्तै ठुलो रह्यो। पसल बन्द भइसकेपछि पसलमा गएर सामान ल्याउने, घरमा जुन तयारी गर्ने र फेरि पसलमा लगेर पैसा लिने काम गर्नुहुन्थ्यो, उहाँहरू थप समस्यामा पर्नु हो। त्यसपछि अर्को बालबच्चाको जिम्मेवारीमा रहनुभएको महिला साथीहरू, महिला श्रमिकहरू पनि थप समस्यामा पर्नु हो। त्यस कारणले आम रूपमा भन्दाखेरि सबै समाजमा परेको कोभिडको समस्याको अतिरिक्त जो महिला श्रमिकहरू, महिला एक्लै हुनुहुन्छ त्यस्ता श्रमिकहरूलाई अझ बढी समस्याहरू पर्यो। जस्तै गर्भवती अवस्थामा रहेको श्रमिकहरूलाई अत्यन्तै ठुलो समस्या भयो। हाम्रो एकजना सदस्य बित्नुभयो भक्तपुरमा,
हजुर जस्तो म अलिकति जोड्दै जाउँ यसमा होइन, यसरी घरेलु कामदार गर्ने वा साना व्यापार गर्ने उहाँहरूको बसोबास पनि सुकुम्बासी बस्तीमा बस्ने वा बसोबास पनि त्यस्तो व्यवस्थित नहुँदाखेरि कोरोना संक्रमणको दोहोरो मारमा पर्ने उहाँहरू नै हुनुहुन्थ्यो होइन, त्यसभित्र पनि अपाङ्गता भएका महिलाहरू अनि तेस्रो लिङ्गी भनौँ वा लैङ्गिक अल्पसङ्ख्यक हुनुभएका महिलाहरूको अवस्था पनि त्यस्तै थियो। यसका लागि चाहिँ अब तपाईँहरूले किनभने जी फन्ड त सबैभन्दा पुरानो र पहिलो नेपालको महासङ्घ हो तपाईँहरू होइन, तपाईँहरूको तर्फबाट चाहिँ अब के चाहिँ गर्नुभयो किनभने लामो समयसम्म बन्दाबन्दी भयो होइन, श्रमिकहरूको बारेमा सबैभन्दा ठुलो सङ्गठन तपाईँहरू, यी सबै विविधतालाई हेरेर तपाईँहरूले गर्नु चाहिँ के भयो?
एकदम राम्रो ठाउँमा पुर्याउनु भयो, अब सन्दर्भ उठाउनु भएकोमा एकदम धन्यवाद। हामी लकडाउनको सन्दर्भमा गरेको काम आज फेरि भन्ने अवसर दिनुभएकोमा म तपाईँलाई अहिले त धन्यवाद नै भन्छु। जी फन्डको राष्ट्रिय कमिटी बैठक 76 फागुन 29 गति बसेको थियो, त्यो बैठकले नै हामीले आकलन गरेका थियौँ कि अब कोभिड नेपालमा एउटा सङ्क्रमणको रूप लिन्छ भनेर। त्यतिखेर स्पेन चाइन र इटालीको अवस्था थियो, इन्डियामा अब देखियो रे भन्ने हल्ला थियो। त्यतिखेर बैठक बसेर हामीले नेपाल सरकार बजेटको तयारी पनि गर्दै थियो र लकडाउनको तयारी पनि गर्दै थियो, कर्मीक्रममा मान्छेहरू उपत्यका बाहिर पठाउने काम पनि सुरु भइसकेको थियो। त्यतिखेर हामी नेपाल सरकारलाई सुझाव दियौँ, लिखित रूपमा सुझाव दियौँ, जसको कारणले हामी खुसी पनि छौँ। त्यो हिसाबले भन्दा हामीले दिएको सुझावको 60% नेपाल सरकार मन्त्री परिषदबाट निर्णयमा आयो, जस्तो कि हामीले स्वास्थ्य क्षेत्रको श्रमिकहरूलाई अतिरिक्त व्यवस्था गर्नुपर्छ, प्रोत्साहन व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिएका थियौँ नेपाल सरकारलाई। भत्ता होस् अथवा बिमा होस्, यो हाम्रो लिखित सुझावमा आएपछि दिएपछि नेपाल सरकारले गरेको व्यवस्था हो। त्यसपछि अर्को हामी राहतको कुरा त्यतिखेरै सुझावमा भनेका छौँ। तेस्रो कुरा हामीले के भनेका थियौँ भने बैठकबाटै निर्णय गरेका छौँ, प्रेस विज्ञप्ति जारी गरेका थियौँ त्यतिखेर, कोभिड-19 को कारण देखाएर कुनै पनि श्रमिकको रोजगारीको अन्त्य गर्न पाइँदैन, त्यसमा हामी असहमत छौँ। तर कामको समय व्यवस्थापन गर्न पाइन्छ, कामलाई हामी रोटेसन बेसिसमा श्रमको समय कटौती गर्न हामी सहमत हुन्छौँ भन्ने कुरा हामी 2076 फागुन 29 गतिको बैठकबाट निर्णय गरेर सार्वजनिक गर्यौँ, जसको कारणले श्रमिकहरूको रोजगारी हामीले सोचेको अरू देशको तुलनामा नेपालको रोजगारी श्रमिकहरूको कम गयो, कम गुम्यो भन्ने ठाउँमा छौँ हामी। तर फरक फरक क्षेत्रको सन्दर्भ फरक ढङ्गले बुझ्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ सबैले बुझिदिनुपर्छ। हामी नेपाल सरकारलाई सुझाव दिइरहँदा अर्को थप सुझाव दिएका थियौँ, यातायात क्षेत्रमा काम गर्ने श्रमिकहरूको व्यवस्था हामीले दुई प्रकारले गर्नुपर्छ भन्ने सोचेका थियौँ। जस्तो कि हामी इटालीको अवस्था देखिरहेको, मान्छेको मृत्यु सङ्ख्या अत्यन्तै डरलाग्दो थियो तर सब व्यवस्थापनको अवस्था थिएन, जसले गर्दा अस्पतालको भर्याङ भर्याङमा मान्छेको लास हामी हेरिरहेको थियौँ। त्यो सुविधा सम्पन्न देशमा त त्यसको अवस्था थियो भने नेपालको स्वास्थ्य कर्मी सङ्ख्या कति हो, एम्बुलेन्स कति हो, एम्बुलेन्स चालकको स्थिति के हो, यो व्यवस्था यो तर्फमा यतातर्फ नेपाल सरकारले सोच्नुपर्छ भन्ने हामी सुझाव दिएका थियौँ। र गाडी चालकहरूको अभाव हुन सक्छ भन्ने कुरा पनि हामीले ख्याल गरेका थियौँ। यहाँहरूले हामी सबैले देखेकै छौँ कि यो स्याङ्जातिर एम्बुलेन्स चालक भएपछि वडा अध्यक्षले आफैले एम्बुलेन्स चलाएर बिरामी लगेको देखि पनि सुनेका छौँ। त्यसपछि सिन्धुपाल्चोक एकजना सुत्केरी महिलाको निधन हुँदा शव दहन गर्न नमानेको कसैले पनि त्यो तयार नभएको अवस्था पनि देख्यौँ। यी सबै कुरा हामी लिखित रूपमा सुझाव दिएका थियौँ र श्रमिकहरूलाई विशेष रूपमा संरक्षणको व्यवस्था गर्नुपर्छ भन्यो। त्यसमा नेपाल सरकारले जनतालाई आश्वासन दिइराखेको अवस्था थियो कि तपाईँहरू नआतिनुहोस्, सबै चिज घर घरमा आइपुग्छ, खाद्यान्न अभाव हुँदैन भनिरहेको थियो। त्यतिखेर हामीले भनेका थियौँ जब सरकारले खाद्यान्न अभाव हुँदैन भन्छ भने प्रत्यक्ष रूपमा श्रमिक जोडिन्छन्। कसरी जोडिन्छन् भने उत्पादन त गर्नुपर्ने हुन्छ, खाद्यान्न वस्तुहरू अनि औषधि कुराहरू, पानीको कुराहरू उत्पादन नगरे त नेपाल सरकारले डिस्ट्रिब्युसन गर्न सक्दैन। त्यसो भएपछि नेपाल सरकारले यो क्षेत्रमा विशेष व्यवस्था गर्नुपर्छ भनेर हामी लिखित रूपमा 11 शीर्षकमा हामी सुझाव दिएका थियौँ, जसको आधारमा आज पनि हामी दावी गर्न भन्न सक्छौँ त्यो लिखित रूपमा नेपाल सरकारको मन्त्री परिषदको निर्णय र हामीले दिएको सुझावहरूकै कारणले श्रम बजारमा अत्यन्तै धेरै आउन सक्ने सम्भावना, असन्तुलनका सम्भावनालाई हामी व्यवस्थापन गर्न सक्यौँ भन्ने लाग्छ। अब पर्यटन क्षेत्रको कुरा गर्दा त्यो क्षेत्रको सन्दर्भमा व्यवसायीहरूको ले उठाउनु भएको विषय र यो अरू उद्योग वाणिज्य महासङ्घले उठाएको, सिएनआईले उठाएको मागको सन्दर्भमा पनि हामीले रेस्पोन्स गरेका छौँ। हामीले भनेका थियौँ अहिले त ल दुई महिना भयो, त्यतिखेर तिन महिना भयो कोभिडको कारणले समस्या आयो, तर वर्षौँदेखि श्रम ऐन कानुन पालन नगर्ने व्यवसायीहरूले नेपाल सरकारसँग राहतको छुट मागिरहँदाखेरि करमा छुट दिने कुरा होस् अथवा नेपाल सरकारले ब्याजमा छुट दिने कुरा होस् अथवा कुनै अनुदानको कुरा दिने कुरा होस्, त्यस्तोमा आधारभूत रूपमा दिनुपर्ने सेवा सुविधाहरू कसले दिएको छ छैन र योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकरण गरिएका छन् कि छैनन् त्यो हेरेर मात्रै दिने व्यवस्था गर्नुपर्छ भनेर पनि हामी लिखित रूपमा भनेका थियौँ। सरकारसँग लिने सुविधा चाहिँ बराबर लिने, ऐन कानुन पालन गर्ने कुरा चाहिँ अनि लापरवाही गर्न पाइन्छ त्यसो गर्नु छुट कसैलाई पनि दिनु हुँदैन भन्ने कुरा हामीले गरेका थियौँ।
हजुर जनकजी, म यहाँनिर अलिकति हजुर तपाईँले पूर्व तयारी पनि गर्नुभएको रहेछ, सुझाव लिखित रूपमा पनि के अरे राज्यलाई दिनुभएको थियो भएको रहेछ, सरकारलाई पनि दिनुभएको छ होइन। तर पनि जस्तो हामी सबैले देख्यौँ सुन्यौँ बाटो बाटोमै पनि खाना नपाएर हुन्छ नि राहतका कुरा घर घरमा पुर्याउने सरकारले पनि भनिरहेको थियो, तपाईँले पनि त्यो सुझाव दिनुभएको थियो, तर त्यो राहत गयो त कहाँ गयो त त्यसो भए, किनभने खाना नपाएर मान्छे बाटोमा आएको पनि घटना हामीले हेरेकै थियौँ होइन। यसबारेमा म तपाईँको जवाफ लिनुभन्दा अगाडि मसँग भएको चाहिँ केही प्रतिनिधि आवाजहरू छन्, म त्यो सुनाउँछु, त्यसपछि हामी यसै विषयमा आएर छलफल गरौँ।
कोरोनाले गर्दाखेरि चाहिँ 81 चैतको 11 गतेदेखि चाहिँ लकडाउन सुरु भयो, एक एक हप्ता गरेर सुरु हुँदाखेरि विशेष गरेर महिलाहरू भनेको अरू घरमा काम गर्ने, ज्यामी काम गर्ने, त्यो अवस्थामा काम गर्ने महिलाहरू धेरै हुनुहुन्छ। अनि अर्को फेरि कुनै पनि सङ्घ संस्थाले चाहिँ त्यहाँ सहयोगको राप सहयोगको रूपमा ल्याउने कोसिस गर्दा पनि एकद्वार प्रणालीले झन अप्ठ्यारो पार्यो। सुरुमा अरू घरमा काम गर्ने त्यो घरमा कोरोना सर्छ भनेर काम दिएको छैन, दिइहाल्यो भने हिजो एउटै बस समुदायको चाहिँ 3 महिला गएर काम गरेको ठाउँमा 1 महिलालाई बोलाएको छ, काम 3 गर्नुपर्छ तर ज्याला एउटाको पाउँछ, काम एउटाले गर्नुपर्छ।
म चाहिँ विशेष गरी म क्याटरिङमा काम गर्छु होइन, अनि क्याटरिङमा चाहिँ अहिले कामै छैन, अब अहिले त अब अहिले मात्रै नभएर अब त कति अझै कति जान्छ उता, कमाउने ठाउँ नभएको अब छोराछोरीहरूलाई कसरी खुवाउने कसरी के गर्ने भन्दाखेरि पनि अब पछि के गर्ने, अब हाम्रो त क्याटरिङको काम त अहिले नै खुल्छ भन्ने त खुल्दैन पनि होला, यो अब अझै 1-2 कति जाने हो यसले, अनि एकदमै असर गाह्रो भएको अवस्था छ अहिले चाहिँ।
म चाहिँ विगत 15 सुनधारामा सडक व्यापारमा काम गर्छु, कपडा व्यापार गर्छु, कपडा व्यापार गरेरै 15 आफ्नो गुजारा चलाइरहेको थिएँ। चैतदेखि लकडाउन हुँदा त्यतिखेर चाहिँ हाम्रो चाहिँ के थियो भने बाटोमा त्यसरी सडक व्यापार गर्दा पनि केही रुपियाँ हामीले 100-200 खुत्रुकेमा घर खर्च चलाएर पनि खुत्रुकेमा हाल्ने गरेका थियौँ। त्यही पैसाले एक महिना डेढ महिना त राम्रैसँग गुजारा चल्यो। त्यसपछि हामी त्यसरी दैनिकै व्यापार गरेर खान पर्ने हुनाले व्यापार गर्न जान नपाएपछि चाहिँ त्यो भएको पैसा नै खाइसक्यो अनि धेरै नै गाह्रो पर्यो। मेरो परिवारमा चाहिँ हाम्रो त्यही मात्रै कमाइले खाने, हाम्रो जागिरहरू कसरी केही पनि छैन, बच्चाहरू पनि सानै छन् होइन। भदौको 28-29 गतेबाट चाहिँ सडक व्यापारलाई फुटपाथ व्यापार गर्न दिने भन्ने सरकारले निर्णय गरेको थियो, न्युजमा पनि आएको थियो। अब दिउँसोको 4 बेलुका 7 व्यापार गर्न दिने भन्ने कुरो भएको थियो, अनि त्यति हुँदाहुँदै पनि फेरि हाम्रो उपमेयर साहबले चाहिँ नदिने भन्ने कुरा गर्नुभयो। अनि अहिले हामीलाई चाहिँ के लाग्छ भनेदेखि अब व्यापार अब सडक व्यापार गरेर खाइरहेको मान्छे 15 हामी महिनै भनौँ त्यही व्यापार पनि राम्रो गरिदिया भए हुन्थ्यो गरे खान। अहिले पनि अब सुनधारा गयो मान्छे छैन, मान्छेहरू सबै गाउँ गएका छन्, 1-2 कपडा बेचेर खान। अहिले पनि हामीलाई नगरपालिकाले त्यस्तै पेलिरहेको छ, तर त्यसमा सरकारले किन हेर्दैन हामी सडक व्यापारीलाई? त्यहाँ रोगी छन् गरिब छन्, हामीले चाहिँ गरेर खानु पर्दैन?
हजुर जनकजी, के यी अहिले आएका जुन प्रतिनिधि आवाज हुन् यी त के प्रतिनिधि आवाज मात्रै हुन् होइन, उहाँहरू चाहिँ ट्रेड युनियनले हेर्नुपर्ने मान्छे हो कि होइन? तपाईँको आवाज आएन। हजुर
आयो।
हजुर
सुनिया छ?
हजुर हजुर
हजुर। अब यो अहिले जुन 3 श्रमिक साथीहरूको आवाजमा समस्या सुनाउनु भयो, यसको सन्दर्भमा अघि तपाईँले जोड्नुभएकै उठाउनुभएकै विषयबाट प्रवेश गर्न चाहन्छु म। हामीले राहतको कुरा गरिरहँदा ठ्याक्कै नबिर्सिकन र त्यसलाई अन्यथा नहुने गरी बुझ्नुपर्छ, नेपाल सरकारको मन्त्री परिषदको बैठक 14 बैठकले राहत सम्बन्धी निर्णय गरेर 16 सार्वजनिक गरेको हो। त्यतिखेर राहत दिने भन्ने कुरा गर्दा स्थानीय तहबाट राहत दिने भन्ने कुरा गरिरहँदा श्रमिकहरू भनेर श्रमिकहरूको परिभाषा सहित अर्थ मन्त्रालयले सूचना प्रकाशित गर्यो कस्ताले राहत पाउने भन्ने सन्दर्भमा र त्यो राहत कहाँबाट वितरण गर्ने भन्ने सन्दर्भ पनि त्यहीँ स्पष्ट गरियो। स्थानीय पालिकाबाट भन्नुको अर्थ वडाहरूबाट राहत वितरण गर्ने भनेर अघि यहाँले प्रश्न गर्नुभयो राहत कसले पायो कसले किन पाएनन् र कहाँ गयो भन्ने सन्दर्भमा म बडो राम्रो कुरा उठाउनु भयो यसमा म स्पष्ट गर्न चाहन्छु। पहिलो कुरा के थियो नेपालको समस्या अहिले पनि के छ समस्या भन्दा यस्तो अनेक बेला समस्या परेका छन्। हामी पुरानो कुरा पनि एकचोटि भनिहाल्छु भूकम्पको बेला राहत दिने कुरा आउँदा बाढी पहिरोको बेला राहत दिने कुरा यस्तो बेलामा हरेक बेला समस्या पर्छ र सबभन्दा पहिला श्रमिकहरू नै प्रभावित हुन्छन् चाहे त्यो वीरगन्जको आँधीको कारणले समस्या उत्पन्न भएको कुरा यस्तो बेलामा राहत दिनेहरूको लाइन हुँदा पनि राहत पाएनौँ भन्ने सङ्ख्या कम भएन हो। यो सन्दर्भमा त्यतिखेर नेपाल सरकारले गरेको निर्णयको आधारमा राहत पाउने मान्छे फेला परेनन् कानुनी हिसाबले जस्तो कि नेपाल सरकारले भन्यो यो क्याटेगोरीको मान्छेले राहत पाउने भन्ने कुरा नेपाल सरकारको नीतिगत निर्णय भयो।
अर्को कुरा यहीँनिर अलिकति जोड्दै गर्दा जस्तो राहत पाउनको लागि नागरिकता हुनुपर्ने कागजात हुनुपर्ने जुन कुरा थियो
अब श्रमिकहरू भनेपछि श्रमिकहरू को हुन् त नेपालको सन्दर्भमा अनौपचारिक श्रमिकहरू दैनिक जलाधारी काम गर्ने श्रमिकहरू को हुन् कसरी चिन्ने समस्या यहाँबाट सुरु भयो नि त
हजुर
वडाले कसलाई यो श्रमिक हो र यसले यो श्रमिक होइन भन्ने आधार के वडा जनप्रतिनिधिहरूसँग त्यो आधार त थिएन अनि उनीहरूले आफैले पनि मापदण्ड बनाउन थाल्नु भयो र अलिकति हामी अघि मैले सुरुमै भने यहीँनिर उहाँहरूले गल्ती गर्नुभएको छ र भयावह स्थिति सिर्जना भयो भन्ने कुरा हामी त्यही भन्यौँ। जस्तो उहाँले के गर्नुभयो भने मतदाता सूची लिएर पनि कतिपय वडा अध्यक्षहरू बस्नुभयो नगरपालिका प्रमुखहरू बस्नुभयो यो कुरा हामीले यो त अपराध हो भन्यो मतदाता सूची हेरेर कहीँ राहत वितरण गर्ने कुरा हुन्छ श्रमिकको परिभाषा त्यसरी छुट्टिन्छ भन्ने कुरा हामीले असहमति जनाएको विषय यहीँनिर थियो। त्यसपछि अर्को समस्या के रह्यो भने के अरे श्रमिकहरू काम गर्ने ठाउँमा थालोको अवस्था मैले अघि भने कन्स्ट्रक्सन कम्पनीहरू बन्द भए कन्स्ट्रक्सन कम्पनी बन्द भएपछि मजदुरहरू त अब त्यत्तिकै बस्ने स्थिति नै भएन नि खेती समयको सिजन थियो त्यत्तिकै दिनभरि अब टेन्टमा बस्ने अथवा क्वार्टरमा बस्ने स्थिति रहेन उहाँहरू जसरी नै घर पुग्नु पर्ने अवस्था थियो हामी थुप्रैसँग कुराकानी गऱ्यौँ थुप्रैले हामी रेस्क्यु पनि गऱ्यौँ र राहत पनि प्रदान गरेका छौँ हामी आफ्नो हिसाबले उहाँहरूसँग कुरा गर्दा खानु नपाएको कारणले मात्र हिँड्नुभएको थिएन तर मिडियामा जसरी आयो र सडकमा जसरी कुराहरू आए त्यो एक खालको प्रचारको हिसाबले जति धेरै भनिए त्यो सबै कुरा सत्य थिएनन् तर सबै मान्छे फेरि कामकै कारणले मात्र हिँडेका थिएनन् त्यो पनि हामीले ख्याल गर्नुपर्छ। अब यसमा राहतको सन्दर्भमा के हो भन्दा राहत वितरण पनि भयो त्यसमा अनियमितता पनि भयो म यो अझै पनि नाम लिन्छु म काभ्रे जिल्ला हाम्रो एकजना साथी हुनुहुन्छ जिपनको पहिलाको नेता त्यहाँ अहिले जिल्ला समन्वय उसको परिषदको संयोजक हुनुहुन्छ प्रमुख हुनुहुन्छ उहाँले मलाई फोन गरेर जानकारी गराउनु भयो यहाँ त अत्यन्तै विडम्बना हुन थाल्यो जुन घरमा घरमा बस्ने मान्छे नै छैनन् बाहालै बाहालमा बस्ने मान्छै छैनन् त्यहाँको त्यो घरधनीहरू मिलेर नक्कली नाम खडा गरेर राहत लिइरहेछन् यसलाई कसरी रोक्ने लौ न भन्नुभयो यस्ता गलत कामहरू भए घरधनीहरू घर जसले अब घरमा बसिराख्नु भएको छ एउटा घर बनाएर राम्रोसँग सुविधा सम्पन्न तरिकाले बसेको मान्छेहरूले यो नेपाल सरकारले दिने 30 किलो चामल केन्द्रीय सरकारको निर्णय दिने बेला 5 किलो 10 किलो पनि दिएको पाइयो हामीले त्यस्तो लोभ गरेको कारणले पनि समस्याहरू आए यो कुरा नीतिगत हिसाबले भन्दा केन्द्रीय सरकारको निर्णय वडाबाट वितरण गर्ने श्रमिकहरूको पहिचान गर्ने श्रमिकहरूलाई राहत दिने भन्ने कुरा कानुनी हिसाबले श्रमिकहरूको पहिचान नभएको हुँदा समस्या आयो पाउनुपर्ने राहत पाएनन्। व्यवसायी गर्ने साथीहरूको सन्दर्भमा नेपाल सरकारले ठ्याक्कै यसरी राहत दिने भन्ने सूचीभित्र पारेको थिएन र तर राहतको कुरा के भयो लकडाउन लम्बिँदै जाँदा भन्दा सबैले सटरमा पसल गर्नेहरू सडक व्यापार मात्र होइन सटरमा पसल गर्नेहरूलाई समेत राहत दिनुपर्ने अवस्था आयो नि
हजुर।
अब उद्योगमा काम गर्ने अथवा नियमित रोजगारीमा रहेकाहरू पनि उद्योगले तलब नदिएपछि राहतको लागि जानुपर्ने अवस्था आयो। शिक्षा क्षेत्रमा काम गर्ने टिचर साथीहरूले हामीसँग गुनासो गर्नुभएको छ हामीलाई बडा अप्ठ्यारो भयो राहत लिन जान पनि सक्दैनौँ घरमा बसेर खाने जोगो पनि गर्न सकिन्न हामी त भोकभोकै मर्नुपर्ने अवस्था आयो भन्ने कुरा शिक्षामा टिचिङ पेसामा संलग्न शिक्षक साथीहरूले पनि गुनासो गर्नुभएको छ। त्यसो हुँदा राहत यति ठुलो सङ्ख्यामा वितरण गर्नुपर्ने अवस्था आयो कि लम्बिएको यो ल
अनि समस्या अर्को पनि के पनि थियो भने जो जागिरमा हुनुहुन्थ्यो उहाँहरूको पनि चाहिँ जागिर गुमेको अवस्था छ। यस्तो अवस्था थुप्रै श्रमिकको छ होइन, जहाँ चारजना हुनुहुन्थ्यो त्यहाँ एकजनाले काम गरिरहनु भएको छ, काम गर्नेलाई चाहिँ श्रम थपिएको छ अनि कटौती भएका व्यक्तिहरूसँग पैसा पनि छैन, खाने ठाउँ पनि छैन, राहत लिने क्याटेगोरीमा पनि उहाँहरू पर्नुहुन्न भने समस्या त हुने स्वाभाविकै हो। भने चाहिँ मूल्याङ्कन पूर्व मूल्याङ्कन वा पूर्व तयारी नै अलिक कम भएको होइन त?
यसमा यस्तो हो, आकलनको हिसाबले भन्दा यसमा दुविधा राख्न पर्ने कारणै छैन। मैले भने इटालीको कुरा भने नि, चिनको कुरा गरे, आजको स्थितिमा हेर्नुहुन्छ भने अमेरिकाको कुरा है, जहाँ भेन्टिलेटरको समस्या भयो नि त, एउटा राज्यमा के अरे जुन सुविधा सम्पन्न अस्पतालहरू थिए त्यहाँ पनि त अभाव भयो नि। हो त्यसो हुँदाखेरि पूर्व तयारीको हिसाबले मैले अलिक सुरुमै भने नि, नेपालको सन्दर्भमा हाम्रो भौतिक संरचना, जनशक्तिको हिसाबले हाम्रो परिचालन गर्न सक्ने जनशक्तिको स्थिति के हो भन्ने सन्दर्भमा हामीले के सुझाव दिएका थियौँ भन्ने कुरा गर्दा, नेपाल सरकारले चाहेर पनि सोचे जस्तो गर्न सक्ने अवस्था थिएन। तर नेपालीको सन्दर्भमा मैले भन्दा, हाम्रो जीवनको हिसाबले भन्दा, हामी त एक प्रकारले भन्दा अब हामी भाग्यवादमा विश्वास गर्दैनौँ, म त व्यक्तिगत रूपमा गर्दिनँ, तैपनि सौभाग्य नै भन्नुपर्ने स्थिति छ। किनभने हामी सङ्क्रमणको हिसाबले पनि आकलन गरेको भन्दा कम हो, समस्या पनि हामीले अरू देशको तुलनामा हामी तुलना गरेर हेर्दा कमै भोग्यौँ। इन्डियामा मान्छे 2500 किलोमिटर हिँडेर गएका छन्, खानु नपाएर छटपटिएको अवस्था छ। त्यो हिसाबले हेर्दाखेरि हाम्रो अरू अरू देशको तुलनामा हाम्रो देशको आर्थिक अवस्था, हाम्रो देशको सूचना संसारको अवस्था, हाम्रो देशको प्रशासनिक क्षमताको आधारमा हेर्दा हामी अझ भन्नुपर्छ अरूले पाएको दुःखको तुलनामा हामी कमै पायौँ। यद्यपि दुःखको सीमा हुँदैन, दुःख कसको ठुलो कसको सानो भन्ने हुँदैन, तर हेर्दाखेरि हामीले भन्न सक्ने आधारहरू छ। अब इटाली, स्पेन, चिनको कुरा गरिरहँदाखेरि हामीले देखिरहेका छौँ, त्यहाँको ट्रेनिङको साथीहरूसँग हामीले कुराकानी गऱ्यौँ, इटालीमा सब प्याक गर्ने बाक्सा उत्पादन गर्ने समस्या थियो, हामीलाई त सरकारले स्वीकृति नलिकन नहिँड भनिरहेको थियो। त्यसो हुँदा हामी सबै मान्छे चाहेर पनि सबैलाई भेटघाट गर्ने अथवा समस्यामा हातेमालो गर्ने अवस्था थिएन।
हजुर, तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ।
तपाईँ अहिले एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
हजुर, तपाईँ अहिले नेपाल चौतारी सुन्दै हुनुहुन्छ। आज हामी कोरोना संक्रमणले गर्दा श्रमिक, दैनिक जालादारीमा काम गर्ने श्रमिकहरूलाई परेको प्रभावका बारेमा कुरा गर्दैछौँ। हामीसँग आज कार्यक्रममा अतिथि हुनुहुन्छ नेपाल ट्रेड युनियन महासङ्घ जीफन्डका महासचिव जनक चौधरी। हजुर जनकजी, म अलिकति अब कृषि र व्यवसायतिर आउँछु होइन, तपाईँहरूको सङ्गठन यति ठुलो छ होइन, यो बन्दाबन्दीलाई चाहिँ छोटो गर्नलाई वा सुरक्षा अपनाउँदै चाहिँ व्यापारहरू चाहिँ बिस्तारै खोल्नुपर्छ भन्ने कुरालाई अलिक छिटो गर्न सकिँदैन थियो, वा कृषि जन्य चिज जुन उत्पादन भए, जुन चाहिँ हामीले हेऱ्यौँ पढ्यौँ न्युजहरूमा पनि आयो कि खेतमै त्यसलाई चाहिँ नष्ट गर्नुपर्ने सम्मको समस्या भयो होइन, त्यसलाई चाहिँ बजारसम्म ल्याउनलाई समस्या के भयो त, किन चाहिँ त्यो कुरामा हामी चुक्यौँ वा महासङ्घको कार्यक्षेत्रभित्र त्यो पर्दैन, के हो कुरो?
यस्तो व्यापारिक हिसाबले व्यवस्थापन गर्ने कुरा त हाम्रो स्वाभाविकमा पर्दैन नै, यहाँले भन्नुभएको ठिक हो। जस्तै हामीले श्रमिकहरू त्यसमा संलग्न हुन्छन्, तरकारी अब लोड गरेको ट्र्याक्टरहरू, गाडीहरू, टिप्परहरू को तरकारी ठाउँ ठाउँमा खनिएको देखियो, त्यसको समस्या त के रह्यो भन्दा स्थानीयहरू बिचको समस्याको के अरे समन्वयको अभाव रह्यो। स्थानीय प्रशासनले जुन खालको समन्वय गर्नुपर्ने थियो त्यसमा हुन नसकेको देखियो। स्थानीय बासिन्दा हामीले तरकारी गाडेको हामीले पनि देख्यौँ, दुध पखाइदिएको देख्यौँ, थुप्रै समस्याहरू देख्यौँ। त्यसमा हामीले हाम्रो हिसाबले हेर्दाखेरि हामीले के भनिरहेका थियौँ भन्दा, म किर्तिपुर बस्छु, किर्तिपुरमा हामीले वडा तहमा छलफल गर्दा दुई तिनवटा कुरा छलफल गरेका थियौँ, के पालिकाहरूले गर्नु पनि भएको छ, राम्रो गर्नुभयो, जस्तै यो सूर्य विनायक के अरे यो यतातिर पनि राम्रै भएको छ। हामीले के भनेका थियौँ भन्दा एउटा टोली परिचालन गरौँ, त्यसमा स्वयंसेवीहरू स्वास्थ्य स्वयंसेवीहरूको संलग्नता गरौँ र जनप्रतिनिधिहरूको नेतृत्वमा समाजमा रहेका विभिन्न सङ्घ संस्था गैर सरकारी सङ्घ संस्थाका प्रबुद्ध व्यक्तित्वहरू र प्रतिनिधि के अरे यो नगर प्रहरी प्रहरी जनपद प्रहरीलाई सामेल गरेर 5-7 टोली खटाइदिने हो भने हरेक वडामा हामीले तुरन्तै कुन घरमा कस्ता मान्छे बसोबास गर्छन् कस्तो अवस्था छ भनेर हामी 10-15 दिनमा लागत निकाल्न सक्छौँ भन्ने हाम्रो सुझाव थियो। त्यसको आधारमा हामीले खाद्यान्न व्यवस्थापन पनि गर्न सक्थ्यौँ, उत्पादन गरेको कृषि सामग्रीहरू बजारसम्म लाने कुरामा सरकारले रोकेकै थिएन, जस्तै दुध पखाउनु पर्ने अवस्था आउनै नपर्ने थियो, नेपाल सरकारको निर्णयले त्यस्ता खाद्यान्न वस्तु रोकेकै होइन, तर पनि यस्ता कुराहरू किन रोकिए भन्दा यातायातको अभावले गर्दा रोकियो, यातायात सम्बन्धी सुचारू हुन नसक्दाखेरि रोकिएको, अन्यथा त्यस्तो देखिँदैन। हामीले भन्दा यो विषयमा अब सबै ठाउँमा त्यो खालको जागरुकता पाइएन, त्यसको केही कारणहरू छन्। त्यो कारणहरूको सन्दर्भमा एउटा त भय थियो, अत्यन्तै त्रास थियो, यो हामी सबैले मनन गर्नुपर्छ। घर परिवारको मान्छेले पेसा छोडिदियो भनेर नर्सहरूलाई दबाब दिएका छन्, डक्टरहरूलाई दबाब दिएका छन्, घरधनीले डक्टरहरूलाई निकालेका छन्, नर्सहरूलाई निकालेका छन्। यो त सामाजिक हिसाबले गरिएको समस्या हो, विभेद हो। र
अनि सर, म अलिकति यहाँनिर जोड्न चाहन्छु, जस्तो हाम्रो चाहिँ स्वदेशी तरकारीहरू चाहिँ खेतमा चाहिँ हामीले नष्ट गर्नुपर्ने अवस्था छ, तर चाहिँ आयात गरेर ल्याउनु पर्ने अवस्था चाहिँ फेरि लकडाउनको अवधिमा चाहिँ असामान्य बेलाको भन्दा दोहोरो सब्जी ल्याउनु पर्ने होइन, त्यसलाई चाहिँ यातायात वा हाम्रो अरू कुनै चिजहरूले चाहिँ रोक्दैन, हाम्रो आफ्नै खेतको चिजलाई चाहिँ आफ्नै बजारमा ल्याउनलाई चाहिँ किन कठिनाई भयो? किनभने तपाईँहरू त ट्रेड युनियनमा हुनुहुन्छ, तपाईँहरू देशव्यापी रूपमा हुनुहुन्छ, अझ अन्तर्राष्ट्रिय स्तरको तपाईँहरूको पहिचान र संलग्नता छ, भनेपछि त्यो ठाउँमा चाहिँ किन तपाईँहरूले गर्न सक्नु भएन भन्ने चाहिँ मेरो प्रमुख प्रश्न हो।
अब यसमा यस्तो हो, मैले अघि भने नि व्यावसायिक हिसाबले हामी हाम्रो ट्रेनिङको भूमिका रहँदैन, कृषि उत्पादनमा संलग्न रहने श्रमिकहरूको कुरा हामी जोड्छौँ, कृषिमा संलग्न श्रमिकले पाउनुपर्ने सुविधाको कुरा हामी गर्छौँ, उत्पादन गरेको सामान बजारमा ल्याउने कुरा त व्यवसायीको हो, व्यवसायहरूलाई त्यस्तो खालको व्यवसायीहरूको सन्दर्भमा त उहाँहरूको छुट्टै सङ्गठन छ, उहाँहरू आफैसँग ठिक हुनुहुन्छ। अब उहाँहरूले गर्नुपर्ने जुन काम थियो, समन्वयको कुरा गर्ने थियो, उहाँहरूले गर्नु भएन है, व्यवसायहरूको सङ्गठन त छुट्टै छ नि त,
तर त्यसको लागि त तपाईँहरूले दबाब दिनु पर्थ्यो होइन र
हो। यसमा दबाबको कुरा हो भन्दाखेरि यसमा दुई दुई खालको कुरा हुन्छ, एउटा चाहिँ अब उपभोक्ताको हिसाबले गर्ने कुरा हामीले र ट्रेड युनियनको हिसाबले हामीले त्यसमा चाहिँ ल व्यवसायीहरूले यसरी गर भन्ने कुरा हामीले गर्नु त्यो उपयुक्त हुँदैन, उचित हुँदैन। ट्रेड युनियनको हिसाबले व्यवसायीहरूसँग द्वन्द्व गर्ने स्थिति हुँदैन, हामीले भन्ने त प्रशासनलाई हो, समन्वयको अभाव रह्यो भनिरहेको छु मैले। जस्तै मैले भने स्थानीय तहको पालिकामा जनप्रतिनिधि जुन हुनुहुन्छ उहाँ र प्रशासनिक हिसाबले प्रहरी उहाँहरूको बिचमा समन्वय गरेर बजारसम्म ल्याउने कुरा जोड्दा फेरि त्यहाँ श्रमिकको कुरा आउँछ भने मैले जब पसलमा सामान पुर्याउन थाल्नुभयो भने त्यहाँ श्रमिकको कुरा आउँछ, त्यो श्रमिकसँग जोडिने विषय फेरि ट्रेड युनियनको भूमिका हुन्छ हो। यसरी काम गर्ने सन्दर्भमा चाहिँ हाम्रो मूल कुरा के रह्यो भने अन्तर मन्त्रालय बिच जुन समन्वय हुनुपर्ने त्यो समन्वय हुन सकेको देखिएन,
भनेपछि हामी चुकिरहेको भनेको चाहिँ आफआफ्नो काम चाहिँ गर्छौँ तर यही कामलाई सपोर्ट गर्ने अर्कोसँग चाहिँ समन्वय गर्नलाई हामी अझै चुकिरहेको छौँ भन्ने मूल्याङ्कन हो। यो विषयमा अझ हामी कुरा गरौँ, तर हामीसँग आज कार्यक्रममा भोजपुरबाट ईसा दाहाल हुनुहुन्छ, म उहाँको प्रश्न जिज्ञासा लिइहाल्छु। ईसाजी हेलो, उहाँको फोन काटिएको छ। हजुर, म समन्वय कुरा गर्दै थिएँ, किन चाहिँ हामी बिचको जुन समन्वयहरू हुन्छ यो समन्वयमा किन चुक्छौँ जहिले पनि? किनभने तपाईँले दिने सुझाव सरकारले राम्रोसँग नसुन्ने वा तपाईँहरूले को चाहिँ समन्वयकारी भूमिका अरूसँग नहुने, त्यसले गर्दाखेरि त अन्त्यमा गएर श्रमिकलाई नै असर पर्ने हो नि, होइन र?
एकदम एकदम, यसको मेरो विचारमा यो नेपाल सरकारको अङ्गहरू जुन छन् उहाँहरू परम्परावादी धारणाबाट माथि उठ्न सक्नु भएको छैन, यो सबभन्दा ठुलो समस्या त्यहाँनिर हो। म उदाहरणको लागि सामान्य कुरा भन्छु, जस्तै एउटै कुरा हो नि, यो श्रम मन्त्रालय अन्तर्गत हुने काम र उद्योग मन्त्रालय अन्तर्गत हुने कुराहरू अनि महिला तथा बालबालिका यो मन्त्रालय अन्तर्गत हुने कुराहरू, महिला तथा बालबालिका मन्त्रालय अन्तर्गत पनि महिलाको काम इस्युहरूमा काम भइरहेछ, बाल श्रमिकसँग सम्बन्धित पनि त्यो मन्त्रालय अन्तर्गत काम भइरहेछ, अनि श्रम मन्त्रालय पनि त्यही काम गरिरहेछ, उहाँहरूको बिचमा समन्वय नै हुँदैन, छलफलै हुँदैन। मन्त्रालयमा मिटिङ बोलाउनुहुन्छ, फरक फरक मन्त्रालयमा फरक फरक मान्छे के अरे समयमा मिटिङ हुन्छ हामी गरिरहेछौँ जीवनमा त्यो कुरा उठाइरहेछौँ हामी अन्तर मन्त्रालय समन्वयको अभाव गर्नुहुन्छ जुन कुरा चाहिँ एउटा साझा फोरम बनाउन सकिन्छ साझा टिम बनाउन सकिन्छ एउटै विषयमा यसले गर्दा एउटै शीर्षकमा दोहोरो खर्च पनि भइरहेछ अनुपातक पनि भइरहेछ र मान्छेले पाउनुपर्ने सेवा सुविधा पनि पाउन सकेको अवस्था छैन त्यहाँले यसमा ऐन कानुन बाधक होला मन्त्रालय मन्त्रालय बिच एउटै काम गर्नलाई एउटा साझा संयन्त्र बनाउने भन्ने कुरो कानुनको कुरा होला अथवा के छ उहाँहरूको बिचमा यो नेपाल सरकारको औपचारिक हिसाबले हामीले पनि जवाफ लिन बाँकी छ अथवा यो आवश्यक छ सबै जनताले थाहा पाउनुपर्छ यसको विषयमा आवाज अलि बढी नै उठ्नुपर्छ नेपाल सरकारको विभिन्न निकायहरू अन्तर्गत समन्वय नहुँदाको समस्या श्रमिकहरूले भोगिरहेछन् उदाहरणको लागि अझ सजिलो बनाउँछु म श्रम मन्त्रालय अन्तर्गत रहेको श्रम विभाग र त्यसका श्रम कार्यालयहरू उनीहरूको बिचमा समन्वय हुँदैन अनि श्रम कार्यालय एउटाले एक खालको काम गरेर हुन्छ अर्कोले अर्को खालको काम गरिरहेको हुन्छ यसको एउटा कारण के हो भने श्रम मन्त्रालय श्रम कार्यालयहरूमा जाने जुन कर्मचारी साथीहरू हुनुहुन्छ उहाँहरू आफ्नो ज्ञानको आधारमा मात्रै काम गर्नुहुन्छ उहाँलाई तालिमको एउटा अभाव छ श्रम क्षेत्रमा जाँदाखेरि कस्ता इस्युहरू हुन्छन् कसरी व्यवहार गर्ने कस्ता ऐन कानुनहरू बनेका छन् भन्ने कुरो जानकारी नभएका मान्छेहरू प्रशासनिक निकायमा काम गरेका मान्छेहरू कोही कृषिबाट आउँछ कोही वन मन्त्रालयबाट जान्छन् अनि उहाँहरूले आफ्नो हैकम देखाउने स्थिति बन्छ थुप्रै ठाउँमा श्रमिकहरूको गुनासो आइरहेको छ यो कुरामा नेपाल सरकारले अलि निर्मम हुन जरुरी छ निर्ममतापूर्वक त्यो प्रशासनिक सुधारहरू गर्न जरुरी छ यो चाहिँ हामीले देखिरहेछौँ निजामती कर्मचारी साथीहरू सङ्गठित हुनुहुन्छ त्यहाँ पनि सङ्गठन छ त्यो सङ्गठनले पनि एक खालको कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ सचेतनाको हिसाबले श्रमिकसँग सम्बन्धित गर्ने व्यवहारको कुरा यो थुप्रै विषयहरू छ यो त सामाजिक आन्दोलन हो नि श्रम क्षेत्र भनेको रूपान्तरणको आवश्यकता छ श्रम क्षेत्र पारदर्शिताको आवश्यकता छ अत्यन्तै भयावह अवस्था अहिले पनि छ रोजगारीको मान्छे कसरी आउँछ कसरी सेवा सुविधा तोकिन्छ कति बेला काम गर्छ डान्स बारहरू तपाईँको दोहोरी साँझहरूमा काम गर्ने श्रमिकहरू मनोरञ्जन क्षेत्र भन्छौँ हामी आइटी क्षेत्रमा काम गर्ने श्रमिकहरू कसरी काम गरिरहेछन् उहाँहरूको सेवा सुविधाको स्थिति के छ महिला श्रमिकहरूले आइटी क्षेत्र अनलाइन क्षेत्रमा काम गर्ने महिला श्रमिकहरूले गुनासो गर्नुभएको छ विधाको कुरा छैन सुत्केरी विधाको कुरा छैन त्यहाँ अन्य सुविधाको कुरा छैन
हजुर सर अब यी सबै समस्याहरू छन् होइन कोरोना संक्रमणको त्रासबाट हामी निस्किसकेको अवस्था छैन तर पनि हामी चाहिँ बिस्तारै लकडाउनको अवस्थामा छैनौँ बाहिर आउँदैछौँ र जनजीवन चाहिँ फेरि सामान्य अवस्थामा लिएर आउँदैछौँ तर पनि जति श्रमिक हुनुहुन्छ त्यो हिसाबको हामीसँग अझै पनि काम पाउने ठाउँ अझै पनि छैन भनेपछि अबको बाटो के त के होला त त्यो श्रमिकहरूलाई अब कसरी श्रमिकको सुरक्षा आर्थिक सुरक्षाका कुराहरू चाहिँ कसरी अगाडि बढ्छ यसका लागि तपाईँहरूको आगामी योजना के छ त
हामी यसमा दुई तिनवटा कुरा गरेका छौँ एउटा चाहिँ हामीले सर्वे गऱ्यौँ श्रम बजारको स्थिति के हो भनेर र हामीले अब श्रमिकहरू फेरि भोलिका दिनमा समस्या नपरून् भन्नको लागि अनौपचारिक श्रम क्षेत्रका श्रमिकहरूको चाहिँ प्रत्येक पालिकामा अभिलेखीकरण गर्ने र त्यो अभिलेखीकरण लाई स्थायी प्रणालीको रूपमा विकास गर्ने भनेका छौँ त्यसै नेपाल सरकारले हरेक पालिकामा प्राविधिक शिक्षासँग जोड्ने भन्ने कुरा गरेको छ र रोजगारी सिर्जना गर्ने कार्यक्रम छ त्योसँग जोड्ने भन्ने कुरा हामी गरिरहेका छौँ भने औपचारिक श्रम क्षेत्रका श्रमिकहरूको सन्दर्भमा हामीले दुईवटा कुरा गरिरहेका छौँ एउटा चाहिँ अब भएका ऐन कानुनहरू कार्यान्वयनको अवस्था थाहा पाउनु जरुरी छ नेपाल सरकारले त्यसको अध्ययन गर्नु जरुरी छ अर्को रोजगारीमा जुन ढङ्गको अघि एकजना के श्रमिकले भन्नुभयो तिनजनाले काम गर्छौँ ज्याला एकजनाको दिन्छ भन्ने कुरो यो त सिधै श्रम शोषण हो नि काम छैन भने त एकजनाको काम होला काम एकजनाको हो भने तिनजनालाई किन गराउने यो यस्ता कुराहरूमा अनुगमनको कुरालाई पनि व्यवस्थापन गर्नु जरुरी छ र अर्को यसमा के कुरालाई ख्याल गर्नु जरुरी छ भने नयाँ रोजगारीको क्षेत्रहरू सिर्जना गर्ने सन्दर्भमा अब बिस्तारै यो गति लिँदैछ निर्माणको कामहरू सुरु भएका छन् पेसा परिवर्तन भइरहेको छ टुरिज्म सेक्टर पर्यटन क्षेत्र बाहेक अरू अब बिस्तारै आफ्नो लयमा फर्किँदैछन् यातायातको कुरा आइरहेछ यद्यपि स्वास्थ्य मापदण्ड पुरा गर्नुपर्ने कुरा त्यो हुन सकिरहेको अवस्था छैन जनतामा अहिले भएको एउटा कमी देखिन्छ यो अरू देशको सूचना समाचारहरूले हामीलाई छुन सकिरहेको छैन तर जुन दिन फेरि यदि अहिले बेलायतमा भए जस्तै आयो भने हामी त्यसपछि चाहिँ उठ्न नसक्ने ठाउँतिर जान्छौँ त्यही रोजगारीको सन्दर्भमा हामीले भइरहेको रोजगारी सुरक्षित गर्ने अनि सुरक्षित गर्दै त्यसलाई भरियादित बनाउने र नयाँ रोजगारी सिर्जना गर्ने कुरामा सहकार्य गर्ने संवाद गर्ने भन्ने कुरा हामी गरिरहेछौँ। ट्रेड युनियनको भूमिका हामीले दुई तरिकाले निर्वाह गर्छौँ। एउटा असल श्रम सम्बन्ध निर्माण गर्नको लागि मध्यस्थकर्ताको भूमिका गर्ने, प्रशिक्षकको भूमिका निर्वाह गर्ने, अर्को हामी रोजगारी सिर्जनाको सन्दर्भमा नेपाल सरकारलाई सुझावहरू दिने, उपयुक्त सुझावहरू दिने र त्यसमा हामी सामेल हुने, सहभागिता जनाउने, सहकार्य गर्ने। हाम्रो काम त्यो हो। हामी आफैले रोजगारी सिर्जना गर्न सक्दैनौँ।
रोजगारदाताहरूसँगको तपाईँहरूको समन्वय हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ मलाई, अब किनभने श्रमिकहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँहरूको जीवनमा अब के परिवर्तन आउँछ त, यो कोरोना संक्रमणले जुन उहाँहरूलाई आर्थिक मानसिक रूपमा जुन क्षति पुर्याएको छ, काम नहुँदाखेरि घर परिवार चलाउन जुन समस्या भएको छ, उहाँहरूले चाहिँ फेरि काम पाउने अवस्था चाहिँ कहिलेबाट आउला त?
अब काम पाउने अवस्था मैले धेरै सर, अब रोजगारी परिवर्तन गर्नको लागि केही समस्याहरू छ। रोजगारीमा एउटा काम सिप जानेको मान्छे अर्को रोजगारीमा जान धेरै समस्याहरू भोग्नुपर्छ। त्यस कारणले ठ्याक्कै यसै गरी यति दिनमै पाउँछ भन्न सकिँदैन। जस्तै उद्योगमा काम गर्ने अथवा कुनै कार्यालयमा काम गर्ने श्रमिकलाई पेसा परिवर्तन गराउन तत्कालै सकिँदैन। उसँग सिप हुँदैन, साधन स्रोत हुँदैन, उसँग शारीरिक हिसाबले पनि अभ्यस्त हुन सक्दैन। त्यस कारणले अवसर दिने कुरा, पहुँच पुर्याउने कुराहरूलाई त्यो त्यसको निम्ति योग्य बनाउने कुराहरू समय लाग्छ। अब वैकल्पिक हिसाबले व्यवस्था गर्न नसकिरहेको अवस्थामा हामी रोजगारदाताहरूसँग यसमा छलफल गरेका छौँ, कसरी जाने भन्ने सन्दर्भमा। जस्तै अब हामीले गत वर्ष अथवा यो चालु वर्षै भनौँ, 77 सालबाट हामीले अब श्रमिकहरूको पारिश्रमिक वृद्धि पुनरावलोकन गर्ने समय थियो। हामीले भन्यौँ अब यो कोभिडको बेलामा श्रमिकहरू रोजगारी सुरक्षा पहिलो कुरा हो, त्यसपछि हामी छलफल गरौँला भन्यौँ। र अहिले हामी के भनिरहेछौँ भन्दा, नयाँ रोजगारी सिर्जना गर्ने क्षेत्रहरू पहिचानको लागि नीति सम्मेलनहरू गर्नुपर्छ। एउटा चाहिँ गरिब नेपाल सरकारले रोजगारीको नयाँ क्षेत्र के हुनसक्छ भन्ने सन्दर्भमा त्यस्ता एकपटक नीति सम्मेलन गरिसकेपछि, कार्यशाला गरिसकेपछि त्यसले दिएको सुझावहरूको आधारमा थप योजनाहरू बनाउनु जरुरी छ। जस्तै फुल खेती गर्ने हो भने जग्गा जमिन कहाँ उपयुक्त हुन्छन्, पाँचा खेतीहरू छ, घडेरीको नाममा हजारौँ बिघा जमिनहरू त्यत्तिकै ओगटिएर बसेका छन्। त्यस्ता ठाउँहरूमा श्रमिकहरूलाई लगानी गर्न नेपाल सरकारले वातावरण बनाइदिने, उहाँहरूको त्यो जग्गामा एक वर्षको कर मिनाह गरिदिने, उब्जनी गर, व्यवसाय गर भन्ने त्यो खालको वातावरण गराइदिने भने हुन्छ। किन मैले धेरै ठाउँमा देखेको छु, केही केही नगरपालिकाहरूले गर्नुभयो, हाम्रै एरियामा पनि थुप्रैले गरे, बाँझो जमिन राख्नु हुँदैन भनेर सोधेर अनुमति लिएर अर्काको जमिन गर्न पनि थुप्रैले काम गर्नुभएको छ। धान बाली उब्जाउनु भयो, तरकारी खेती गर्नुभयो, ल ठिकै छ गरी खानुस् भनेर 4 आना 10 आना घरेलीहरू त्यतिकै बाँझा रहेको ठाउँमा घर धनीले आफैले पनि गर्न दिइराख्नु भएको छ। भनेपछि अलिकति सिप स्रोत हुने मान्छेले त गरे नि त हो। यस्ता कुराहरूलाई हामी सामान्य ढङ्गले लिन्छौँ, तर दुनियाँको इतिहास हेर्दा हामी यस्तै यस्तै कुराबाट सङ्कटहरू पार गरेको देख्छौँ। सन् 1930 घटना पनि त हेर्नु लागेको छ नि त दुनियाँमा।
हजुर, भनेपछि हामीले आशा गर्ने ठाउँहरू चाहिँ छ, तपाईँहरू बनाउँदै हुनुहुन्छ।
हजुर, एकदम एकदम, हामी श्रमिकलाई निराशा नहुन हामी म आह्वान गर्न चाहन्छु। किनभने सबै कुरा एकचोटि बिग्रेसी तुरन्तै बन्दैन, जस्ता तस्तै हुँदैन, तर कर्मिक रूपमा हामी सकारात्मक एउटा सङ्केतमा उभिएका छौँ। हामीले अहिलेको अब सरकारसँग पनि सहकार्य गरिरहेका छौँ। बिचमा अलिक बढी समस्या भोग्यौँ हामी नेपाल सरकारको योभन्दा अगाडिको श्रम मन्त्री गोकर्ण विष्ट पछि र अहिलेको श्रम मन्त्रीसँग हामी संवाद गरिसकेका छैनौँ। अब हामी एउटा कार्यक्रममा बोलाउने योजनामा छौँ। हामी 15 गते चिटफन्डले अब कार्यक्रम गर्ने भनेर निर्णय गरेका छौँ।
हुन्छ, हामी आशा गरौँ श्रमिकहरूले चाहिँ छिटै चाहिँ नयाँ काम पाउनुहुनेछ, जिन्दगी फेरि सामान्यतिर फर्किन्छ। यहाँको समय र विचारका लागि धेरै धेरै धन्यवाद। हामी नेपाल चौधरीको एकदमै अन्त्यमा आइसकेका छौँ। तपाईँको विचार हामी फेरि पनि नेपाल चौधरीमा लिने प्रयास गर्नेछौँ। जनकजी, नेपाल चौधरीमा तपाईँको समय र विचारका लागि धन्यवाद।
हस्, धन्यवाद।
एन्टना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौधरी सुन्दै हुनुहुन्थ्यो।
1660 01 3 40 98 015 71 2 36 1660 के हो
प्रश्न? आफ्नो छोरालाई होइन, हामीलाई सोध्नुहोस्।
हँ, के प्रश्न, कस्ता प्रश्न, अनि किन तपाईँलाई नै सोध्ने?
COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 1660 01 3 60 40 र एनसेल प्रयोगकर्ताले 98 015 712-7136 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
साथै तपाईँ लैङ्गिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौँ।
फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन।
फोन नम्बर फेरि एकपटक 1660013 6040 तथा 9805-71236।
हजुर, नेपाल चौतारीमा आज हामीले कोरोना संक्रमणका कारण दैनिक ज्यालादारी काम गर्ने मजदुरहरूलाई परेको प्रभाव र अबका बाटोको विषयमा छलफल गर्यौं। भोलि फेरि नेपाल चौतारीमा अर्को कुनै विषय र अतिथिका साथ छलफल गर्न उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि नेपाल चौतारी उत्पादन समूहका सम्पूर्ण सहकर्मीसँगै म माधवी पनि बिदा हुन्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।